हेलो एन्ड नमस्ते, स्वागत छ तपाईँलाई पडकास्ट द नेपाली इकोनोमिस्टमा। म सुरथ गिरीको तर्फबाट हेर्दा हेर्दै हामी पडकास्टको 5 भागमा आइपुगिसकेका छौँ। कृपया साथीभाइहरूलाई यो पडकास्ट सिफारिस गर्दै गर्नुहोला र प्रतिक्रियाहरू पनि पठाउँदै गर्नुहोला। आजको भागमा हामीले चर्चा गर्न गइरहेको विषय एकदम समसामयिक विषय छ। नेपाली राजनीतिमा हालै भएका केही घटनाक्रमहरूलाई हेरौँ। विद्युतीय सवारी साधनलाई लिएर अर्थमन्त्रीज्यूले गरेको निर्णयले धेरै नेपालीलाई विद्युतीय झड्का लागेसर भएको छ। त्यसमाथि एउटा निश्चित व्यापारिक घरानालाई पोस्नका लागि अर्थमन्त्रीले चाल चलेको भन्ने आरोप लागिरहेको छ। त्यसै गरी सरकारले कोरोनाको लागि खर्च गरिएको भनिएको 10 अर्बको चित्तबुद्ध प्रतिफल देखिएको छैन र युवाहरू सडकमा उत्रिएका छन्। पढ्नेभन्दा धेरै गुणा बढी मोल तिरेर ल्याएको स्वास्थ्य सामग्रीको काण्ड त अब सेलाएर गइसकेको छ। नेपालको हकमा यस्ता अनियमितताहरू नौला होइनन्। राजनीतिज्ञहरूले निश्चित व्यापारीको हितको लागि काम गरेको पनि नौलो कुरा होइन। हामीले राम्रो मान्छे, देशलाई माया गर्ने नेता खोजेको पनि जुगौँ भइसक्यो। तर जुन जोगी आए पनि कानै चिरेका भनेको जस्तो सबै नेताहरू सत्तामा पुगेपछि चरम भ्रष्ट भएको पाइराखेका छौँ। तर यसको बावजुद हामी अझै पनि राम्रो मान्छेको खोजीमा छौँ। राम्रो मान्छे सत्तामा पठाइयो भने चाहिँ देश विकास हुन्छ भन्ने आशा कायमै छ। तर एउटा अर्थशास्त्रीको नजरले हेर्ने हो भने, विशेष गरी पब्लिक चोइस थ्योरीको नजरले हेर्ने हो भने चाहिँ अहिलेका घटनाहरू खासै नौलो लाग्दैनन्। सन् 1960 दशकमा अर्थशास्त्री द्वय जेम्स एम बुकानन र गोर्डन टुलकले प्रतिपादन गरेको यस सिद्धान्तले यी घटना र प्रवृत्तिहरूको मजाले व्याख्या गर्दछ। यसै सिद्धान्तका लागि अर्थशास्त्री बुकाननले सन् 1986 नोबेल पुरस्कार पनि पाएका थिए। हामीले प्रायजसो जनता वा बजारले कुनै काम गर्दा व्यक्तिहरू स्वार्थले निर्देशित हुन्छन् भन्ने सोच्छौँ। तर नेता र सरकारी कर्मचारीको विमर्श गर्दा भने हामी उनीहरू सबै एकदम धर्मात्मा हुन्, स्वार्थरहित हुन्छन् भने झैँ कुरा गर्ने गर्छौँ। सरकारले गर्ने भनेर जिम्मेवारी लिँदा त्यसमा संलग्न हुने व्यक्तिहरू चाहिँ स्वार्थरहित हुन्छन् भन्ने सोच राखिराखिएको पाइन्छ। जबकि वास्तविकतामा हेर्ने हो भने चाहिँ सरकारमा संलग्न व्यक्तिहरूको नैतिक मापदण्ड औसतभन्दा पनि निकै तल हो कि जस्तो प्रतीत हुन्छ। यो देख्दा चाहिँ मलाई अर्थशास्त्री तथा राजनीतिक दार्शनिक फ्रेडरिक हायकको याद आउँछ। उनले प्राय नैतिकतामा सबैभन्दा खत्तम व्यक्ति चाहिँ सबैभन्दा माथिल्लो पदमा पुग्ने गर्दछन् राजनीतिमा भनेर तर्क गरेका छन्। उनको विचारमा जुन व्यक्तिले राजनीतिक दाउपेचमा सजिलै आफ्नो नैतिकतालाई बलि चढाउन सक्छ, ऊ नै माथि पुग्ने सम्भावना बढी हुन्छ। एकचोटि हाम्रा नेताहरूमा पनि कस्ता चाहिँ नेताहरू माथि पुगेका छन् र कस्ता खाले नेताहरू चाहिँ तल्लो पदमा सीमित भएका छन् विचार गरी हेर्नुहोस् है त। सार्वजनिक छनौटको सिद्धान्त अर्थात् पब्लिक चोइस थ्योरीले के भन्छ भने, सरकारमा संलग्न हुने व्यक्तिहरू पनि बजारमा सहभागी हुने विभिन्न पक्षहरू जस्तै स्वार्थले प्रेरित हुन्छन्। उनीहरूले आफ्नो फाइदालाई बढी महत्त्व दिन्छन् जनताको हितभन्दा। तर बजारमा भन्दा यहाँ नराम्रो कुरा चाहिँ के हुन्छ भने, बजारमा कुनै कारोबार चित्त नबुझेमा त्यसमा सहभागी हुँदिन भन्न पाइन्छ, तर सरकारी कुरामा पाइँदैन। तपाईँले कुनै कपडा पसलमा कपडा महँगो लागे त नकिनी हिँड्न सक्नुहुन्छ, तर तपाईँले तिरेको कर महँगो गाडी किन्नमा खर्च नगर भन्न सक्नुहुन्न। अझ तिमीहरू नसुध्रेसम्म म कर तिर्दिन भन्न पनि पाउनुहुन्न। तसर्थ सरकारको अन्तर्क्रिया कस्तो हुन्छ भने, मानौ सरकार रात्रिबसले खाना खान रोकेको ठाउँको भोजनालय हो, तर तपाईँले खाए पनि नखाए पनि पैसा तिर्नै पर्छ, नत्र जेल जानुहुन्छ। यसले गर्दा नीति निर्माता तथा सरकारलाई जनतालाई घाटा हुने गतिविधिमा संलग्न हुने उत्प्रेरणा उच्च हुन्छ। अनि अर्को कुरा के हुन्छ भने, सरकारले गर्ने अनियमितता वा भ्रष्टाचारको फाइदा एकत्रित हुन्छ, तर त्यसको लागत भने छरिएको हुन्छ। सोची हेर्नुहोस् है, यो कुरा धेरै महत्त्वपूर्ण छ। उदाहरणको लागि एउटा ठेक्का छरी जुन नेताले आफ्नो आसेपासेलाई वा घरबेटीलाई दिँदैछन् रे, त्यसले मानौ 10 करोड रुपियाँ घोटाला हुँदैछ रे। अब हेर्नुहोस्, त्यो फाइदा हुने व्यक्तिको लागि यो ठुलो रकम हो र यसका लागि उक्त व्यक्तिले 1-2 करोड रुपियाँ खर्चै गर्नु परे पनि गर्छ। दिलो ज्यानले त्यसका लागि लागिपर्छ किनभने उसको लागि उत्प्रेरणा निकै ठुलो हुन्छ। तर त्यसले गर्दा हुने अतिरिक्त लागत हेर्नुहोस् त, हामी एकजनाको भागमा 3-4 रुपियाँको अधिक लागत पर्यो होला। अब 3-4 रुपियाँकै लागि भनेर हामी यो कुरामा जसरी पनि खबरदारी गर्छु भनेर लागि पर्नै त सक्दैनौँ, किनभने हाम्रो उत्प्रेरणा वा भनौँ इन्सेन्टिभ त्यति बलियो हुँदैन। फेरि 3-4 रुपियाँकै लागि भनेर हाम्रो समय व्यतीत गर्दा हामीलाई झन् बढी घाटा लाग्छ। त्यसै गरी वीर अस्पतालमा काम नलाग्ने उपकरण किन्दा संलग्न व्यक्तिलाई लाखौँ फाइदा होला, तर त्यसले गर्दा सर्वसाधारणलाई पर्ने असुविधा भने हामीले याद गर्ने गरेको हुँदैन। अब तपाईँले भन्नुहोला नगरेर हुन्छ, हामी जनता जागरुक हुनै पर्छ नि। कुरो त ठिकै हो, तर कुरा के पनि हो भने यस्ता कारोबार त कति हुन्छन् हुन्छन् नि। सरकारका सबै मन्त्रालयले के गरिराखेका छन् भनेर थाहा पाउन त मुस्किल हुन्छ। संयौँ निकायहरूबाट हुने हजारौँ अनियमितताको बारेमा कसरी थाहा पाउने? यस कारणले गर्दा नै हामीले करिब दैनिक जस्तो नै नयाँ घोटालाको बारेमा सुन्छौँ। एकछिन सामाजिक सञ्जालमा आक्रोश पोख्छौँ र आफ्नो नियमित दिनचर्यामा फर्किन्छौँ। फेरि केही दिनमा अर्को कान्न आउँछ र उही प्रक्रिया दोहोरिन्छ। अर्को एउटा महत्त्वपूर्ण कुरा के हो भने नि, अधिकांश मानिसहरूलाई राजनीतिमा चासो नै हुँदैन। आफैलाई र आफ्नो वरिपरि हेर्नुहोस् त, तपाईँले चिनेका कतिजना मानिसहरूले चाहिँ कुनै सरकारको कार्यक्रम वा ठेक्काको बारेमा गहन अध्ययन गरेका छन्। गहन अध्ययन त परै जाओस्, अधिकांश व्यक्तिहरूलाई, विशेष गरी युवाहरूलाई त सायद आफ्नो क्षेत्रबाट कसले जितेको थियो पनि याद नहोला। तपाईँलाई कुन चाहिँ सरकारी कार्यक्रम वा निकायको खर्च विस्तारमा थाहा छ, कतिवटाको थाहा छ? हरेक विवरण थाहा पाउन त व्यावहारिक पनि हुँदैन। त्यसको लागत हाम्रो लागि पैसा र समयको हिसाबले निकै धेरै हुन्छ। सञ्चार माध्यमले बाहिर ल्याइदिएका कुरा मात्रै त हो हामीले थाहा पाउने र केही हदसम्म चासो दिने। हामीले निरन्तर अनुगमन गरिराखेका हुँदैनौँ र यो कुरा सधैँ सम्भव पनि हुँदैन। यसरी विश्लेषण गरिहेर्दा किन चुनावको बेलामा नेताहरूले मासु भात खुवाएर आफ्नो अभिष्ट पुरा गर्न खोज्छन् भन्ने कुरा पनि केही हदसम्म बुझ्न सकिन्छ। नेताले गरेको काम हेरेर भोट दिने कुरा गर्दा, नेताले गरेको कुन चाहिँ कामलाई भोट दिएको हो त हामीले? नेताले 5 वर्षमा त धेरै थरी काम गरेका हुन्छन्। कुन चाहिँ कामलाई प्रोत्साहित गरेको र कुन चाहिँ कामलाई निरुत्साहित गरेको हो त हामीले? जस्तै उदाहरणको लागि, अहिलेको अवस्थामा अर्को चुनावको बेलामा जनार्दन शर्मालाई भोट दिने कि नदिने त? उनले लोड सेडिङ अन्त्य गर्न खेलेको भूमिका सराहनीय होला, तर रुकुमको नवराज विक हत्याकाण्डमा गाउँलेहरूको बचाउ गरेको गलत होला। अब भोट दिने कि नदिने त उनीलाई? अनि यदि भोट दिनुभयो भने कुन चाहिँ कामको लागि दिएको हो त? जस्तै वर्तमान सत्ताधारी दललाई अर्कोचोटि नेपालको नयाँ नक्साको लागि प्रशंसा गर्दै भोट दिने कि कोरोनाको सङ्कट व्यवस्थापन राम्रो नगरेको आधारमा नदिने? कुरो स्पष्ट छैन। यसरी सार्वजनिक छनौट सिद्धान्तका अनुसार जसरी बजारले काम नगर्ने अवस्थामा मार्केट फेलर हुन्छ, त्यसै गरी सरकारले काम नगर्ने गभर्मेन्ट फेलर पनि हुन्छ। नीति निर्माताहरूमा जहिले पनि विशेष स्वार्थ समूह तथा लबी समूहहरूको प्रभाव जनताको भन्दा बढी परिराखेको हुन्छ। कतिपय अवस्थामा विशेष स्वार्थ समूहहरू कसरी सम्बन्धित हुन्छन् भन्ने कुरा निकै रोचक पनि हुने गर्दछ। कसको स्वार्थ गएर कसकोमा मिलेको हुन्छ पत्तै नहुने। उदाहरणको लागि, जब संयुक्त राज्य अमेरिकामा गाँजाको सेवनलाई वैध बनाउने कुरा चल्यो, उक्त प्रस्तावको सबैभन्दा चर्को विरोध गर्ने र सबैभन्दा बढी खर्च गर्नेहरूमा को थिए थाहा छ? प्रहरी र कारागारका गार्डहरूको सङ्घ। किन होला? किनभने त्यहाँका अधिकांश बन्दीहरू गाँजा सम्बन्धी अपराधमा थुनिएका छन्। यदि यो वैध बनाइयो भने त बन्दीहरूको सङ्ख्यामा तीव्र गिरावट आउँछ र उनीहरूको त जागिरै जाने सम्भावना पनि भयो। यसरी हेर्दा असम्बन्धित लाग्ने तर कतिपय अवस्थामा त एकअर्काका दुश्मन प्रतीत हुने समूहहरूले पनि सरकारी नियमनबाट फाइदा उठाइराखेका हुन्छन्। यो अचम्मको प्रवृत्तिलाई अर्थशास्त्री ब्रुस यान्डलले बुटलेगर एन्ड ब्याप्टिस्टको उपमा दिएका छन्। उनले यसलाई यसरी व्याख्या गरेका छन्। ब्याप्टिस्ट अर्थात् पादरीहरू आइतबारको दिन रक्सी पसलहरू बन्द गर्ने नियम लागू भएको हेर्न चाहन्छन्, किनभने धर्मकर्मको दिन कसैले रक्सी नखाओस् भन्ने उनीहरू चाहन्छन्। अब अर्कोतिर बुटलेगर्स अर्थात् अवैधानिक रूपमा रक्सी बनाउनेहरू पनि जति सक्दो धेरै दिन वैधानिक रक्सी पसलहरू बन्द होउन् भन्ने चाहन्छन्, किनभने जति रक्सी पसल बन्द भयो त्यति उनीहरूको अवैधानिक रक्सीको व्यापार बढ्यो। यसरी दुइटैको स्वार्थ मिल्न गएपछि बुटलेगर्सले ब्याप्टिस्टहरूलाई आइतबार रक्सी पसल बन्द गर्न उक्साउँछन् र आफ्नो फाइदा बढाउँछन्। यता नेताले भने धर्मको हवाला दिँदै पसल बन्द गर्ने नियमन ल्याउँछन् र ब्याप्टिस्टहरूलाई खुसी पार्छन् र साथै उता बुटलेगर्सहरूसँग घुस पनि लिन्छन्। दुवै हातमा लड्डु। यसका केही उदाहरणहरू नेपालमा पनि छन्। जस्तै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी कम्तीमा $500,000 हुनुपर्ने नियम, अर्थात् नेपालमा कसैले आएर लगानी गर्छु भन्यो भने कम्तीमा 5 करोड नेपाली रुपियाँ गर्नुपर्ने। किन यस्तो अचम्मको नियम ल्याएको भनेर प्रश्न गर्दा, सानोतिनो लगानी गरेर विदेशीले भिसाको दुरुपयोग गरे भन्नेदेखि लिएर राष्ट्रको सुरक्षामा आँच आयो सम्मका तर्कहरू सुनिन्छन्। तर निशाना एकतिर शिकार अर्कैतिर भने जस्तै, यो नियमले गर्दा नेपालका स्टार्टअपहरू पुराना व्यवसायहरूको पोल्टामा पुग्ने बाटो खुलेको छ। उदाहरणको लागि, मानव कुनै एउटा नयाँ स्टार्टअप आयो जुन एकदम इनोभेटिभ छ र ठुलो बन्न सक्ने सम्भावना राख्दछ। अब उसलाई पुँजीको आवश्यकता पर्दछ विस्तार गर्नको लागि। सबै उद्यमीसँग पुँजीको भण्डार त हुँदैन, विशेष गरी नयाँ उद्यमीहरूसँग। बैङ्कहरूले घर जग्गा धितो नराखी ऋण दिँदैनन्। उक्त उद्यमी अब जानु पर्यो कहाँ त भन्दा पुराना ठुला व्यवसायीहरू तथा लगानीकर्ताहरूकोमा, जसले या त त्यस स्टार्टअप सानो हुँदै लगानी गरेर या त सफल हुने सम्भावना देखेपछि उक्त स्टार्टअपको सिको गरेर अर्को व्यवसाय स्थापना गरेर पनि उक्त उद्यमीमाथि विजय हासिल गर्ने भए। अर्को उदाहरण चाहिँ सांसद विकास कोषको हुनसक्छ, जसको सर्वत्र विरोध भए तापनि सांसदहरू कुनै हालतमा पनि छोड्नेवाला छैनन्। किनभने यसमा समग्र करदाताको लागतमा सांसदहरूले आफ्ना मतदाताहरूलाई पोस्न सक्छन्, जसले गर्दा अर्को चुनावमा उनीहरूको विजयको सम्भावना बढ्न जान्छ। यो प्रवृत्तिलाई अङ्ग्रेजीमा चाहिँ पोर्क ब्यारल भन्ने चलन छ। प्रधानमन्त्रीको चुनाव क्षेत्रमा बढी परियोजना पर्नु यसको उदाहरण हो। यी त भए समस्याहरू, समाधान चाहिँ के त? सार्वजनिक छनौटका सिद्धान्तकारहरूले के सुझाव दिएका छन् त? उनीहरूको विचारमा सरकारलाई सकेसम्म कम र अत्यावश्यक जिम्मेवारीहरू मात्र दिइनुपर्छ। यदि कुनै कार्य सरकारले गर्नु नै पर्ने छ भने पनि सकेसम्म प्रदेश वा स्थानीय सरकारलाई जिम्मा दिनुपर्छ, किनभने प्रदेश वा स्थानीय सरकारमा खराब काम गर्ने व्यक्तिलाई फेर्न सङ्घीय स्तरमा भन्दा तुलनात्मक रूपमा सजिलो हुन्छ। चित्त नबुझेको अवस्थामा सङ्घीय नेता शेरबहादुर देवाललाई भन्दा स्थानीय नेता चिरीबाबु महर्जनलाई हटाउन सहज हुन्छ भन्ने मान्यता हो। त्यसै गरी कुनै स्थानीय वा प्रदेश सरकारको कुनै कुरा साह्रै चित्त नबुझेमा मानिसहरूले त्यो ठाउँ छोडेर अर्को ठाउँ जान सक्छन्। यसले गर्दा एक प्रकारले सरकारहरूबीच पनि प्रतिस्पर्धा हुन जान्छ, कसले बढी किफायती रूपमा अझ राम्रो सेवा दिने भनेर। उनीहरूले दिएको अर्को सुझाव भनेको चाहिँ सरकारी निकाय वा सेवाको बजेटको केही अंश चाहिँ सेवाग्राहीबाट हुने आम्दानीमा भर पर्ने व्यवस्था गर्ने, ताकि उनीहरूको सेवाको गुणस्तर नराम्रो भएमा उनीहरूको आम्दानीमा असर पुगोस् र राम्रो भएमा प्रोत्साहन मिलोस्। त्यसै गरी सांसद विकास कोष जस्ता पोर्क ब्यारल कार्यक्रमहरू ल्याउन नदिने। यति भन्दै अब आजको लागि बिट मार्नेतर्फ लाग्न चाहन्छु म। आशा छ तपाईँलाई आजको भाग मन पर्यो होला। सोच्न र चिन्तन गर्नको लागि धेरै खुराकहरू मिल्यो होला भन्ने आशा लिएको छु मैले। तपाईँलाई आज चर्चा गरेको विषयको बारेमा थप जान्न मन छ भने तपाईँले पब्लिक चोइस थ्योरी अथवा गोर्डन टुलक, जेम्स एम बुकानन, ब्रुस एन्डल, म्यानकर ओल्सन जस्ता अर्थशास्त्रीहरूका रचनाहरू पढ्न सक्नुहुनेछ। तपाईँले मेरो पडकास्टको विवरणमा गई आजको भागमा मैले प्रयोग गरेका सन्दर्भ सामग्रीहरू पनि पढ्न सक्नुहुन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण चाहिँ मलाई प्रतिक्रिया वा सन्देश पठाउन नभुल्नुहोला। सन्देश पठाउनका लागि तपाईँले मलाई nepaliiknomist@gmail.com इमेल गर्न सक्नुहुन्छ वा फेसबुकमा सन्देश पनि पठाउन सक्नुहुन्छ। ल त आजलाई यति नै। अर्को भागमा म एकजना श्रोताको आग्रहलाई स्वीकार्दै कुनै वस्तु वा सेवाको मूल्य कहाँबाट कसरी निर्धारण हुन्छ र यसले के महत्त्व राख्छ भन्ने बारेमा चर्चा गर्नेछु। द नेपाली इकोनोमिस्ट सब्स्क्राइब गर्न नभुल्नुहोला। र जाँदा जाँदै नोबेल पुरस्कार विजेता अर्थशास्त्री मिल्टन फ्रिडम्यानको यो भनाइ राख्दै म बिदा हुन्छु। नमस्ते। मलाई लाग्दैन कि हाम्रो समस्याको समाधान भनेको केवल सही व्यक्तिलाई निर्वाचित गर्नु हो। महत्त्वपूर्ण कुरा त यस्तो खाले राजनीतिक वातावरण बनाउनु हो जसले गलत मानिसहरूलाई पनि सही कार्य गर्दा राजनीतिक रूपमा फाइदा होस्। जबसम्म गलत मानिसहरूलाई समेत सही कार्य गर्दा राजनीतिक रूपमा फाइदा हुने वातावरण बन्दैन, तबसम्म राम्रा मानिसहरूले पनि सही काम गर्नेवाला छैनन् र यदि गर्ने प्रयास गरिहाले भने पनि छिट्टै पदबाट निकालिनेछन्।